بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم, میں علی عباس رضوی, پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. ہر چیز سے پہلے محمد و آل محمد علیہ الصلوۃ والسلام پر درود و سلام کا نذرانہ پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے اسلامی جمہوریہ ایران کے ذرائع ابلاغ اور بالخصوص سیٹلائٹ ٹی وی چینلوں پر امریکہ اور مغربی ملکوں کی پابندی. آزادی بیان کا خون ہے یا پھر جنگل کا قانون؟ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے, مگر مختصر سے وقفے کے بعد. ناظرین, وہ مغرب جو دنیا کو یہ درس دیتا پھرتا ہے کہ آزادی بیان کا ہر جگہ احترام کیا جانا چاہیے اور آزادی بیان انسان کا بنیادی حق ہے, اسی مغرب اور اسی امریکہ نے گزشتہ کئی ہفتوں یا مہینوں سے اسلامی جمہوریہ ایران کے سیٹلائٹ ٹی وی چینلوں اور حتیٰ ریڈیو اور دیگر ٹی وی نشریات پر پابندی عائد کر دی ہے. گویا حق اور حقیقت کی آواز کو دبانے کی اس نے ناکام کوشش کی ہے. آپ جانتے ہیں کہ پہلے فرانس کے یوٹیل سیٹ نے ہاٹ بٹ کے ذریعے اسلامی جمہوریہ ایران کے سیٹلائٹ ٹی وی چینلوں کی نشریات پر پابندی عائد کی, پھر ایشیا سیٹ نے ایشیائی ملکوں میں ہماری نشریات پر پابندی عائد کی, اور اس کے بعد ہیسپا سیٹ جو کہ اسپین کی کمپنی ہے اس نے ایران کے نیوز چینل پریس ٹی وی اور اسی طرح ایران کے اسپینل نیوز چینل اسپینل ٹی وی کی نشریات بھی بغیر کسی پیشگی اطلاع کے منقطع کر دی, جبکہ اس کے ساتھ ایران کا معاہدہ اور معاہدے کی مدت ابھی باقی تھی, اور اسی طرح ہاٹ بیڈ یا یوٹیل سیٹ اور ایشیا سیٹ کے ساتھ بھی. یہی نہیں, امریکی کانگریس اور امریکی ایوان نمائندگان نے بھی اسلامی جمہوریہ ایران کے ٹی وی چینلوں کی نشریات منقطع کر دی, اور اس کے فوراً ہی بعد یہودی کمیٹیوں نے اس کی واہ واہی بھی کی. ظاہر ہے کہ اسلامی جمہوریہ ایران کی نشریات یا ٹی وی کی نشریات پر پابندی لگانے کا جو مقصد ہے وہ ذرا سا بھی عقل و شعور اور سیاسی بصیرت رکھنے والا انسان آسانی سے سمجھ سکتا ہے کہ ایسا کیوں ہوا. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے, مگر اس سے پہلے ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے, اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
گزشتہ دنوں اسپین کی سیٹلائٹ کمپنی ہسپا سیٹ نے ایران کے ہسپانوی زبان کے ٹی وی چینل ہسپا ٹی وی اور انگریزی زبان کے پریس ٹی وی کی نشریات پیشگی اطلاع دیے بغیر بند کر دیں اور یک طرفہ طور پر ایران کے ساتھ کیا جانے والا معاہدہ منسوخ کر دیا. ہسپا سیٹ کمپنی کا کہنا ہے کہ یورپی یونین کی جانب سے ایران کے قومی نشریاتی ادارے کے سربراہ کو بلیک لسٹ کر دیا ہے, لہٰذا ہسپا ٹی وی اور پریس ٹی وی کی نشریات بند کرنا ضروری ہو گیا تھا. یہاں اس بات کا ذکر ضروری ہے کہ ہسپا ٹی وی باقاعدہ طور پر اسپین میں رجسٹرڈ ہے اور اس ملک کا میڈیا قوانین کے تحت کام کر رہا ہے. دوسری جانب یورپی یونین کا کہنا ہے کہ ایران کے کسی بھی میڈیا ادارے پر اس جانب سے لگائی جانے والی پابندیوں کا اطلاق نہیں ہوتا. قانونی ماہرین کا کہنا ہے کہ ہسپا سیٹ کا یہ اقدام یورپی یونین کے ہیومن رائٹس کنونشن کی خلاف ورزی میں شمار ہوتا ہے. یورپی یونین کے ہیومن رائٹس کنونشن کے شق نمبر 10 میں کہا گیا ہے کہ ہر شخص کو اظہار رائے کی مکمل آزادی ہے. اس حق کے تحت کسی بھی عقیدے کو اپنانے اور بلا روک ٹوک اطلاعات اور معلومات کے تبادلے کا حق بھی حاصل ہے. اسپین کی ہسپا سیٹ کمپنی کے کچھ شیئر فرینچ اسرائیلی کمپنی یوٹل سیٹ کے پاس ہیں, جس کے چیف ایگزیکٹو آفیسر کے بارے میں کہا جا رہا ہے کہ وہ یورپ میں ایرانی میڈیا کے خلاف ہونے والی تمام کاروائیوں کا ماسٹر مائنڈ ہے. یوٹل سیٹ کمپنی بھی ایران کے پریس ٹی وی العالم اور سہر جیسے مقبول عام چینلوں کی نشریات بند کر چکی ہے. یورپ میں صہیونی لابی بہت مضبوط ہے اور ایک عرصے سے ہولوکاسٹ جیسے مبالغہ آمیز واقعے کو بنیاد بنا کر یورپی ملکوں کو سیاسی لحاظ سے بلیک میل کرتی چلی آ رہی ہے. یہ یورپ کے عوام تک ایسی کوئی بات پہنچنے نہیں دینا چاہتا جو صہیونزم اور اس کے نظریات کے فروغ میں آڑے آ سکتی ہو. ایرانی میڈیا سرزمین فلسطین پر غاصبانہ قبضے, فلسطینیوں پر ڈھائے جانے والے مظالم اور صہیونی حکومت کے غیر انسانی اقدامات کی پوری غیر جانبداری کے ساتھ منظر کشی کرتے ہیں. دوسری بات یہ ہے کہ ایرانی میڈیا مشرق وسطی اور شمالی افریقہ میں اٹھنے والی اسلامی بیداری کی تحریکوں پر بھی بھرپور توجہ دے رہا ہے اور ان تحریکوں کے حوالے سے امریکہ اور مغربی ملکوں کی سازشوں سے دنیا والوں کو آگاہ کرتا چلا آ رہا ہے اور یہ بات یقیناً صہیونی لابی اور امریکہ کو بھی برداشت نہیں ہے۔ اور سب سے اہم بات یہ ہے کہ ایران کی میڈیا چینل یورپ کی اقتصادی صورتحال اور عوامی مظاہروں کی بھرپور کوریج کرتے چلے آ رہے ہیں، جبکہ یورپی میڈیا اس بارے میں صرف ایک طرفہ نظریات کو پیش کر رہا ہے۔ یورپ اس وقت شدید ترین معاشی اور اقتصادی بحران سے دوچار ہے اور اس بحران سے نکلنے کے لیے اس کے پاس تاحال کوئی واضح حل بھی موجود نہیں ہے۔ یورپی عوام اس صورتحال سے سخت نالا ہیں اور شاید ہی کوئی روز ایسا گزرتا ہو جب یورپ کے کسی ملک میں اقتصادی ابتدی کے خلاف عوامی مظاہرے نہ ہوئے ہوں۔ کیا یورپ اظہار رائے کی آزادی، اطلاعات کے آزادانہ تبادلے، آزادی صحافت اور عقیدے کی آزادی پر یقین رکھتا ہے؟ یہ ایسے سوالات ہیں جن کا جواب ہر ذی شعور انسان تلاش کر رہا ہے۔
جی ناظرین، جیسا کہ آپ نے ہماری اسی رپورٹ میں ملاحظہ فرمایا کہ مغرب اور امریکہ جو آزادی بیان کا سبق سب کو سکھاتے اور پڑھاتے پھرتے ہیں، انہوں نے ہی ابلاغیات کی آزادی پر حملہ کیا اور آزادی بیان کا خون کرنے کی کوشش کی، لیکن شاید یہ نہیں معلوم کہ حق کی آواز کبھی بھی نہ تو دبتی ہے اور نہ ہی اسے دبایا جا سکتا ہے۔ ممکن ہے کہ وقتی طور پر انہوں نے بغلیں بجا لی ہوں کہ یوٹیل سیٹ یا ہاٹ بٹ پر یا ہسپا سیٹ کے ذریعے اسپانوی اور جو زبان میں ہماری نشریات ہیں اس پر یا پریس ٹی وی پر یا سحر ٹی وی پر یا العالم ٹی وی پر انہوں نے پابندیاں لگا دی ہیں اور کچھ لوگوں کو حقائق سننے اور دیکھنے سے محروم کر دیا، لیکن آج کی دنیا میں جبکہ ماضی میں جب کچھ بھی نہ تھا اس وقت بھی حق کی آواز نہیں دبائی جا سکی، تو آج کی دنیا میں جو انٹرنیٹ کا دور ہے، جو سیٹلائٹ کا دور ہے، ایسی دنیا میں حق کی آواز کو بھلا کیسے دبایا جا سکتا ہے۔ لیکن اس سے ایک بات ثابت ہو چکی، جیسا کہ ہماری آئی آر آئی بی یا اسلامی جمہوری ایران کے سرکاری ریڈیو اور ٹیلی ویژن کے ادارے کی عالمی سروس کے سربراہ ڈاکٹر محمد سرافراز نے اپنے بیان میں کہا کہ جو چیز ثابت ہوئی یہ کہ اس سے مغرب اور امریکہ کا اصلی چہرہ سامنے آ گیا اور یہ بات کھل کر سامنے آ گئی کہ وہ لوگ ابھی بھی قرون وسطیٰ کے ہی دور میں زندگی بسر کر رہے ہیں، جب جاننا یا علم حاصل کرنا جرم سمجھا جاتا تھا، یا اس طرح کا اقدام کر کے انہوں نے ایک بار پھر جنگل کے قانون کی یاد تازہ کر دی ہے۔ اس موضوع پر گفتگو کرنے کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب قناد باشی صاحب کو، اور اسی طرح ہمارے لندن اسٹوڈیو میں موجود ہوں گے عالم امور کے ماہر جناب علی جعفر زیدی صاحب، ان سے گفتگو ہوگی، اور ہمارے دہلی اسٹوڈیو میں بھی مہمان یا تو آ چکے ہیں یا آیا چاہتے ہیں، ان سے بھی ہماری گفتگو ہوگی۔ ابتدا کرتے ہیں یہاں تہران میں موجود ہمارے اسٹوڈیو میں جناب قناد باشی صاحب سے۔ السلام علیکم جناب۔
میں بھی آپ کی خدمت میں اور اردو زبان سننے والوں کی خدمت میں اور دیکھنے والوں کی خدمت میں سلام عرض کرتا ہوں، وہ دنیا کے جس حصے میں بھی رہتے ہوں، اور انشاءاللہ یہ پروگرام واقعی مفید۔
قناد باشی صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ یہ جو بھی نئی پابندی عائد کی گئی ہیں ایران کے ذرائع ابلاغ پر، ایران کی جو ٹی وی نشریات ہیں ہسپا سیٹ کے ذریعے، یا امریکی کانگریس نے جو پابندی عائد کی ہیں، اس کا ہدف کیا ہے، اس کا مقصد کیا ہے آپ کے خیال میں؟
ببینید، واقعیت این است که دنیای سرمایه‌داری در عصر حاضر،
حقیقت یہ ہے کہ سرمایہ دارانہ نظام اور سرمایہ دارانہ دنیا اپنے بہت سارے نعروں اور آئیڈیاز کے امپلیمنٹیشن میں پوری طرح سے ناکام ہو گئے ہیں۔ اگر ہم ان کے مقاصد اور اہداف کا جائزہ لیں تو ہم دیکھتے ہیں کہ وہ انتہائی مشکلات کا شکار ہیں، اور اسی وجہ سے ان کے جو اقدامات ہیں وہ کھل کر سامنے آتے چلے جا رہے ہیں۔ سرمایہ دارانہ نظام ایک عرصے سے یہ نعرہ لگاتی چلی آ رہی ہے، خاص طور پر دوسری عالمی جنگ کے بعد سے جمہوریت کا نعرہ لگا رہی ہے، اور کہ ایک آدمی ایک رائے کا نعرہ انہوں نے بلند کیا، لیکن اس کو اب تک وہ اپنے اس عملی نہیں کر سکے ہیں کیونکہ دنیا کے لوگ جان گئے ہیں اور ہر رائے اور ہر ووٹ جو دنیا کے کسی بھی ملک کے اندر ووٹ ڈالے جاتے ہیں وہ ان کے خلاف ہیں اور یہی ان کے نقصان میں جا رہی ہے اب جمہوریت اور وہ اس بات کو محسوس کر رہے ہیں. لہٰذا وہ ان کی کوشش یہ ہے کہ ملکوں کے اندر انتخابات کے نظام کو اور اس کے سسٹم کو جو ہے اس پر اثر انداز ہونے کی کوشش کرتے ہیں. پہلے یہ ہوتا تھا کہ لوگ نہیں جانتے تھے اور اپنے مقاصد کو اس کو امپلیمنٹ کرتے تھے کہ جمہوریت کا نعرہ لگاتے تھے, لیکن اب لوگ چونکہ آگاہ ہو گئے ہیں, باخبر ہو گئے ہیں اور ان کو معلومات اور سیاسی بلوغت کا ان کے اندر آ گئی ہے, تو لہٰذا ہم یہ دیکھتے ہیں کہ دنیا کے مختلف ملکوں میں ہونے والے انتخابات وہ مغرب کے مفاد میں نہیں ہیں, لہٰذا اب وہ انتخابات کو اور اس نظام کو ختم کرنے کی کوشش کرتے ہیں اور اس کو سبوتاج کرنے کی کوشش کرتے ہیں. لہذا ہم یہ دیکھتے ہیں کہ اگر ہم پلٹ جائیں اس دور کی جانب کے جب اخبارات اور جرائد اور ذرائع ابلاغ ایجاد ہوئے ہیں, اس وقت سے لے کر آج تک انہوں نے دیکھا ہے کہ آزادی بیان اور آزادی اظہار کے اس واضح نہیں تھا ان لوگوں کے لیے, عام لوگوں کے لیے, اور ان کو نہیں معلوم تھا کہ وہ کس طرح سے اس میڈیا سے استفادہ کریں اور اس کو ان کو معلوم نہیں معلوم تھا, اور صرف وہی لوگ اس کو جانتے تھے, اس کو میڈیا کو استفادہ کرنا جانتے تھے کہ جو مغرب زدہ تھے یا مغرب کے اعلی کار تھے
بخوبی استفادہ میں
کہنا, اور یہی لوگ جو تھے یہ ریڈیو ٹیلی ویژن اور ذرائع ابلاغ کو مغرب کے مفادات کے لیے استفادہ کرتے رہے, اور کیونکہ وہ جانتے تھے اور کافی عرصے تک یہ سلسلہ چلتا رہا کہ ذرائع ابلاغ اور ریڈیو ٹیلی ویژن تیسری دنیا کے ذرائع ابلاغ بخصوص مغربی ملکوں کے مفادات کے لیے کام کرتے رہے, اور کوشش یہ ہوتی تھی کہ روز اخبارات اور جرائد میں ایسے ایڈیٹر صاحبان کو لایا جاتا تھا مغرب نواز ہوتے تھے اور مغرب کے مخالفین کو ان سے نکال دیا جاتا تھا, لیکن اب عوام جو ہیں وہ تعلیم یافتہ ہو گئے ہیں, پڑھے لکھے ہو گئے ہیں اور ان کے اندر شعور بیدار ہو گیا ہے, اور وہ ان کو اچھی طرح سے پتہ چل گیا ہے کہ ذرائع ابلاغ اور میڈیا کا اثر کتنا ہے اور اس کو کس طرح سے استعمال کیا جاتا ہے. یہی وجہ ہے کہ مغرب نے ہمیشہ آزادی بیان کی بات کی ہے اور اقوام متحدہ کے چارٹر میں اس بات کو لکھا گیا ہے, لیکن اس کے مغرب کو اس بات کا پتہ چل گیا ہے کہ ان کو کہ اب اگر اس نعرے کو یا اس آئیڈیا کو کہ آزادی صحافت اور آزادی اظہار کا امپلیمنٹیشن کیا جائے تو وہ ان کے مفاد میں نہیں ہے. لہذا ہم یہ دیکھتے ہیں کہ ہمارے میڈیا کی قوت نے ثابت کر دیا ہے کہ ہمارے حقائق کی بیان اور حق پرستانہ نظریات کے اظہار کے نتیجے میں مغرب کے کمزور نعرے اور ان کا جو ڈھکوسلا ہے ساری چیزوں کا وہ سامنے آ چکا ہے. لہذا وہ چاہتے ہیں کہ ہمارے حق کی آواز کو دبانا چاہتے ہیں.
بہت شکریہ آپ کا, ہماری گفتگو آپ سے جاری رہے گی. چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر جناب علی جعفر زیدی صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام.
ہاں, ایک بڑی اچھی جو توجہ کی انہوں نے اپنے لفظوں میں وہ یہ کہ ابھی ہیسپا سٹ جو اسپین کا ہے اس نے جو ابھی پابندی لگائی, اس نے کہا کہ ہم نے اس لیے پابندی لگائی ہے, اس لیے نشریات منقطع کر دی ہیں پریس ٹی وی کی اور اسپینل ٹی وی چینل کی جو دونوں ایران کے ہیں, کہ یہ چینلز بلیک لسٹ ہو گئے تھے. بلیک لسٹ ہونے کا کیا معیار ہے آپ کے خیال میں؟
بلیک لسٹ کا معیار تو ہر ملک میں اور ہر جگہ پر مختلف ہے, اور یہ جو استعمار ہے جو عالمی سامراج کی شکل اختیار کیے ہوئے ہے, ان کے یہاں تو سینکشنز کا مطلب بھی اور دیگر جو اصطلاحات ہیں ان کے مطالب اور معنی تو ان کے اپنے حوالے سے ہیں. یہ جو پابندیاں عائد کی گئی ہیں یہ आपने अपनी रिपोर्ट में शुरू में जैसे एक्सप्लेन किया है, इसकी रीजंस तो सारी दुनिया को मालूम है और वही हैं जो आपने रिपोर्ट में वाजे की हैं। ये जो नया ये टीवी ईरान टीवी चैनल्स को जो टारगेट किया जा रहा है, ये एक न्यू राउंड ऑफ अटैक है ईरान पर, एक नई तरह का एक नया अटैक है। और ये मैं समझता हूँ कि मग़रिब का ये वॉर है अगेंस्ट दी आइडिया। अब वो आइडिया जो ईरान से उठा है वो इतना मग़रिब को लगता है कि ख़तरनाक है कि उसकी तमाम तर जो गुफ्तगु या उसके जो तज़िये हैं या उस बारे में जो दुनिया में बात की जाती है उसको रोकना इन्होंने इसलिए ज़रूरी समझा है कि इनके अपने यहाँ खलफशार बढ़ रहा है और उसमें ये ईरान टीवी चैनल्स ने अपना एक इम्प्रेशन और एक एक्सप्लेनेशन देना शुरू की थी, जो कि मैं ये समझता हूँ कि ईरान टीवी चैनल्स जितने भी थे और जितने हैं ये उन बे आवाज़ अफराद और अकवाम की आवाज़ हैं जो दुनिया में और कोई चैनल जो कि मगरबी इस्तबदाद के कब्ज़े में है वहाँ से नहीं लोगों तक मालूमात पहुँच सकती थी। चुनाचे और ये रिसेंटली आपने भी जिस तरह इशारा किया कि हेस्पा सेट यू टेल सेट का हिस्सा है और यू टेल सेट का जो चीफ एग्जीक्यूटिव है वो फ्रेंच इजरायली है। अब फ्रेंच इजरायली और जो ज़ायनिस्ट लॉबी है अमेरिका में ये उनके यानी वो इस कदर बौखलाए हुए हैं ईरान के तसव्वुर ये इनकलाब से, और ईरान चूंकि मज़लूम और महकूम अक्वाम और अवाम की मदद करता है नशरियाती सतह पर और इखलाकी सतह पर, तो ये चैनल इन्होंने बंद करके इस आवाज़ को बंद करना चाहा है जो कि हक़ और सच की आवाज़ है। और उसकी यानी दूसरा पहलू जिससे वेस्ट एक्सपोज हुआ है इस मौजू पर कि ये फ्रीडम ऑफ एक्सप्रेशन, फ्रीडम ऑफ स्पीच और फ्रीडम ऑफ फ्लो ऑफ फ्री इंफॉर्मेशन, जिसका मगरिब हमेशा से दाई रहा और ऐलान करता रहा और इसका चैम्पियन बना रहा, इस सब के ख़िलाफ़ इन्होंने न सिर्फ़ ये कि एक ये गैर इखलाकी कदम उठाया है बल्कि मैं ये सारी दुनिया जानती है कि ये एक इलीगल एक्शन है, यूएन चार्टर के अगेंस्ट एक्शन लिया गया है। और इसमें चूंकि ज़ायनिस्ट लॉबी और वेस्टेड इंटरेस्ट और इज़राइल के जो हामी अफराद हैं पेंटागन में हों या अमेरिका की और दूसरी अदारों में और उनका इन्फ्लुएंस है यूरोप में, तो उन सब के ज़रिए इसको रोका गया है।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपके खिदमत में। जदी साहब बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। कनात बाशी साहब, आप देखें कि ये कहा गया है कि ईरान की जो ये चैनल्स हैं ये ब्लैक लिस्ट हो गए। ज़ाहिर है कि ईरान के चैनल हकीकत बयान करते थे, इस्तेमारी अजायम को बयान करते थे, दुनिया के अवाम को हक़ से रोशनास कराते थे, इसी वजह से उन्होंने इसको ब्लैक लिस्ट किया। तो क्या इस्तेमारी अजायम से लोगों को रोशनास कराना, क्या हक़ बयान करना ये आज़ादी बयान नहीं है? एक तरफ ओबामा उस फिल्म के बनाने वाले के ख़िलाफ़ सज़ा देने से इनकार करते हैं जिसने सरकारे दो आलम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी की थी और ये कहा था कि ये फ़िल काबिल मज़म्मत तो है लेकिन चूंकि आज़ादी बयान का हमारे यहाँ कानून पाया जाता है इसलिए हम उसको सज़ा नहीं दे सकते। सरकारे दो आलम की शान में गुस्ताखी करने वाला आज़ादी बयान पर अमल कर रहा है और ईरान का टेलीविज़न चैनल उनके लिए ब्लैक लिस्ट हो जा रहा है, तो ये आज़ादी बयान का कौन सा दोहरा मेयार आपके ख्याल में?
ببینید واقعیت دنیای سرمایه‌داری
جیسا کہ آپ جانتے ہیں کہ سرمایہ دارانہ حکومت کے جو سرمایہ دارانہ نظام کا جو صورتحال یہی ہے کہ وہ ہمیشہ دوغلی پالیسیوں پر عمل کرتا رہا ہے, اور یہ صرف ذرائع ابلاغ تک محدود نہیں ہے. آپ نے جیسا اشارہ کیا کہ پیغمبر اکرام صلی اللہ علیہ وسلم کی شان میں جب توہین آمیز فلم بنائی گئی تو اوباما نے کہا کہ یہ آزادی اظہار کے جرم زمرے میں آتا ہے اور وہ اس کے بارے میں کچھ نہیں کہہ سکتے. جبکہ تو یہ دوغلی پالیسی اور یہ ڈبل سٹینڈرڈ پالیسیز ہیں. آپ انسانی حقوق کو لے لیجئے, ہمارے علاقے کے اندر اسی خلیج فارس کے خلیج فارس میں ایسے بھی ممالک ہیں کہ جن کا جمہوریت کی بو تک نہیں آئی, اور جمہوری لحاظ سے وہاں پر مغربی حکومتوں کا جو جمہوری دعویٰ ہے اس پر پورے نہیں اترتے, لیکن کبھی انہوں نے ان ممالک کے خلاف آواز بلند نہیں کی اور ان کو کبھی نہیں کہا, ان کو صرف وہاں پر اپنے تیل کے مفادات نظر آتے ہیں. لہذا جمہوریت کے دعوے بھی اور جمہوریت کی بات بھی وہ وہیں کرتے ہیں جو ان کے مخالف ہیں. وہ ہمارے ملک کی طرف آتے ہیں, ان ملکوں کی طرف جاتے ہیں کہ جو امریکہ اور مغرب کے مفادات کے منافی خلاف کام کر رہی ہیں ان کے. لہذا انہوں نے کبھی بھی ان ڈکٹیٹروں کی خلاف بات نہیں کی کہ جو ان کے حامی رہے. آپ یہ دیکھ سکتے ہیں کہ امریکہ کے اندر انتہائی انتہا پسند جو ہے وہ گروپ ایسے ہیں کہ جو حتیٰ کہ امریکہ کے اندر ان کے وہاں پر ذرائع ابلاغ ہیں, اور وہ ان کے پاس میڈیا ہے موجود, اور وہ اس سے استفادہ کر رہے ہیں اور وہ اس سے نشریات نشر کرتے ہیں, پروگرام نشر کرتے ہیں, حتیٰ کہ غیر اخلاقی چینلز جو ہیں وہ انتہائی انتہا پسندی کے ساتھ جو ہے وہ غیر اخلاقی پروگرام نشر کرتے ہیں, لیکن اس پر وہاں کوئی پابندی نہیں ہے. اور حتیٰ کہ تشدد کی ترویج کرنے والے بعض چینل بھی وہاں پر موجود ہیں جو مسلسل چینل جو ہیں وہ تشدد کی ترویج کر رہے ہیں, اور حتیٰ کہ خود مغرب کے لوگ اس پر اعتراض کرتے ہیں, لیکن امریکہ اور دیگر استکباری طاقتیں ذرائع بلاک پر کوئی پابندی عائد کرتی نہیں ہے. لہذا ان کو اس بات سے کوئی قدغن نہیں ہے کہ اگر تشدد کی ترویج کرے یا وہ یا غیر اخلاقی حرکات کی ترویج کرے, ان کو کوئی غرض نہیں ہے. لیکن اگر کوئی ملک یا کوئی ذرائع ابلاغ حقیقت کو بیان کرے اور انسانی اقدار کے فروغ کی بات کرے تو لہٰذا وہ ان کے مخالف ہو جاتے ہیں, اور یہ تضاد اور یہ پیراڈاکس جو ان کے نظر آتا ہے یہ وہ واقعا باشعور لوگوں کے لیے واقعا اس کے اندر بہت سا درس موجود ہے. دیکھ درس عبرت ہے کہ وہ سوچیں کہ کیا کیا جا رہا ہے. ہم یہ دیکھتے ہیں کہ روسی ذرائع ابلاغ بھی اس طرح سے شکار ہوئے تھے.
چلتے ہیں دہلی اسٹوڈیو, جہاں پر موجود ہیں ہندوستان کے سرکردہ اور سینئر صحافی اور تجزیہ نگار سوربھ کمار شاہی صاحب. شاہی صاحب آداب ہے. شاہی صاحب میں آپ سے یہ پوچھنا چاہوں گا کہ آپ
آداب
جی, آپ نے یقیناً خبروں میں سنا ہوگا اور پڑھا ہوگا دیکھا ہوگا کہ گزشتہ کئی ہفتوں مہینوں سے مسلسل ایران کی جو نشریات ہیں, ٹی وی نشریات یا سیٹلائٹ ٹی وی چینلز کے جو پروگرامز ہیں ان کو کبھی ہاٹ بٹ پر یوٹیل سیٹ کے ذریعے, کبھی ایسپا سیٹ کے ذریعے, کبھی ایشیا سیٹ کے ذریعے بند کیا جا رہا ہے اور ان کی نشریات نہیں چل پا رہی ہیں. اور ابھی امریکی کانگریس نے بھی ایک قانون پاس کر کے ایران کے ریڈیو اور ٹیلی ویژن پر پابندی عائد کر دی ہے. کسی بھی ملک کے ریڈیو اور ٹیلی ویژن پر پابندی عائد کرنا آزادی بیان کی خلاف ورزی نہیں ہے؟
دیکھیں یہ اس میں دو پہلو آپ کو نظر آئے گی. جو قانونی پہلو ہے وہ تو یہ ہے کہ یورپین کمیشن آف ہیومن رائٹس جو ہے उसकी जो 10th शेड्यूल आप कह लें या उसके जो आर्टिकल 10 कह लें, वो ये कहता है कि किसी भी मुल्क को ये अधिकार है कि वो दूसरे मुल्क में अपने टीवी चैनल्स, अपने रेडियो चैनल्स, अपने अखबारात जो हैं वो भेज सकता है। ये उन अधिकार जो मिला है वो यूनिवर्सल कन्वेंशन जो ह्यूमन राइट की है उसके अंतर्गत ये मिली है। अब हम टेक्निकलिटी पे अगर जाएं, कानून देखें इस पहलू को, तो स्पेन सैट जो है वो यूरोप में रजिस्टर्ड है, प्रेस टीवी जो है यूरोप में रजिस्टर्ड है, यानी ये दोनों चैनल टेक्निकली जो हैं वो यूरोप के अंदर रजिस्टर्ड होते हुए ECHR के अंदर आते हैं, यानी यूरोपियन कमीशन ऑफ ह्यूमन राइट्स जो है उसके अंदर आते हैं। अब अगर इसके अंदर ये दोनों चैनल्स आते हैं तो कानूनी तौर पे आर्टिकल 10 यहाँ पे नाफिस होती है, जिसके अंतर्गत आप इसको बैन नहीं कर सकते हैं। ये तो कानूनी पहलू हो गया। अगर हम देख लें आइडियोलॉजिकल बेसिस भी इसका देखें, तो आइडियोलॉजिकल बेसिस इसका यह है कि आप दूसरे मुल्कों में अपने टेलीकास्ट जो है बराह रास्त करते रहते हैं। ईरानियन इलेक्शन में क्या रोल किया BBC ने और अलग यूरोपियन चैनल्स ने, ये हमने देखा। लेकिन वहीं दूसरी तरफ जब उनके यहाँ कुछ चीज़ें होती हैं तो मीडिया उसको एक पार्शियल कवरेज देती है। अभी ये जो एक्शन है, मैं इस तरह देखता हूँ कि पिछले साल जो ब्रिटेन में दंगे हुए और उसकी कवरेज जो प्रेस टीवी ने की, इसके अलावा जो प्रोटेस्ट स्पेन में, ग्रीस में और तमाम मुल्कों में हो रही हैं, जो यूरोपियन यूनियन के तमाम मुल्कों में हो रही हैं, इसके अलावा जो 99% वाला प्रोटेस्ट वॉल स्ट्रीट पे देखा गया पिछले साल और इस साल के शुरू में, इन सारे प्रोटेस्ट को जिस तरह से ईरानियन चैनल ने कवर किया और जिस तरह से दुनिया के तमाम मुल्कों में उसे देखा गया, वो एक आइडियोलॉजिकल थ्रेट परसीव उसको वो कर रहे हैं, और शायद यही कारण जिसके कारण वो उसको बैन कर रहे हैं। तो ये तो आइडियोलॉजिकल बेसिस तो अलग है, लेकिन मैं बिल्कुल फिर वही कहूंगा कि कानूनी पहलू अगर इसको देखें तो ये क्लियर कट केस बनता है। इसमें अपील की जा सकती है, इसमें केस किया जा सकता है EUTELSAT के तरफ से। अब एक और बात मैं आपको बता दूं, ये EUTELSAT जो आप HispanSat का भी मालिक है, और HispanSat आपको पता है जिसके अंतर्गत हिस्पैन टीवी और प्रेस टीवी दोनों जो है पूरे सदर्न यूरोप और सेंट्रल यूरोप में टेलीकास्ट होती है, इसके CEO जो है वो फ्रेंच भी नागरिक हैं और वो इजरायली नागरिक भी हैं, यानी वो फ्रेंच इजरायली मूल के एक नागरिक हैं जो इसके CEO हैं। अब उन्होंने, इससे तो ये क्लियर होता है कि कहीं ना कहीं बीडिंग इसमें इसराइल की है। उन्होंने अपने CEO से कहा होगा कि आप इसको किस तरह से बैन करें। टेक्निकलिटी पे अगर जाएं यूरोपियन यूनियन के, तो जो लास्ट राउंड ऑफ सैंक्शंस लगे थे उसमें ये क्लेरिफाई किया था यूरोपियन यूनियन ने कि इस सैंक्शंस के अंदर ये जो पाबंदियां हुई हैं, उस पाबंदी के अंदर में टीवी चैनल और रेडियो चैनल और ईरान के जो मैगजीन्स और इंटरनेट वेबसाइट्स हैं वो नहीं आएंगे। ये क्लियर किया है बार बार यूरोपियन कमिश्नर, यूरोपियन यूनियन के जो कमिश्नर, स्पेशल कमिश्नर हैं। फिर मुझे ये नहीं लगता कि किस कानून के अंतर्गत इसको बैन किया गया है या क्या रीज़न आप इसके पीछे दे रहे हैं, ये समझ में नहीं आती।
बहुत शुक्रिया आपका। चलते हैं अली जाफर जैदी साहब की खिदमत में। जैदी साहब, जैसा कि भी आपने सुना कि यूरोपीय यूनियन के जो कमिश्नर, उन्होंने साफ कहा था कि हमने जो ईरान पर पाबंदियाँ आयद की हैं वो बैंकिंग के उमूर में और माली उमूर में लगाई हैं, ईरान के ज़राए बलाग उसकी जद में नहीं आते, तो फिर ये क्यों ऐसा किया गया? तो क्या ये ख़ुद अपने ही कानून की कानून शिकनी नहीं?
जी, न सिर्फ कानून शिकनी है बल्कि हर एतबार से ये एक अग्रेसिव अग्रेशन है। और मैं समझता हूँ, जैसे मैंने पहले अर्ज़ किया, कि ये न्यू राउंड ऑफ अटैक है ईरान के ख़िलाफ़। और न सिर्फ यानी बराह रास्त ये सैंक्शन नज़र आ रही हैं, अभी चंद यानी 2-3 रोज़ पहले अमेरिका में 4 ऐसी कंपनियां ब्लैक लिस्ट कर दी गई हैं, और एक फ़र्द को भी जो सीरिया के साथ ट्रेडिंग कर रहा था। और इसी तरह 18 कंपनियां यूरोप की में जो हैं उनको भी ब्लैक लिस्ट किया गया इस जुर्म में कि वो सीरिया के जो हुक्मरान वहां पर हुक्मरान हैं उनके, वो उनके साथ ट्रेडिंग कर रहे हैं। हालांकि सीरिया के खिलाफ सैंक्शंस नहीं हैं, लेकिन उसमें कहा यह गया कि चूंकि सीरिया के साथ ईरान का एक सॉफ्ट कॉर्नर है, इस वजह से हमने ये ब्लैक लिस्ट की हैं कंपनियां। तो कुजा ये कि एक डायरेक्ट सैंक्शंस ईरान पर हैं वो कंपनियां जो ईरान के दोस्त मुल्क से तिजारत और अपनी लीगल ट्रेडिंग कर रहे हैं, उनको भी ब्लैक लिस्ट कर दिया गया है, तो उससे अंदाज़ा ये होता है कि वेस्ट के जो हुक्मरान हैं बिलखसूस अमेरिकन्स, वो ईरान से किस कदर खौफ ज़दा नज़र आते हैं। ईरान के जो थॉट्स हैं, ईरान के थॉट्स इतने स्ट्रॉन्ग हैं या आइडियाज़ इतने स्ट्रॉन्ग हैं जो इन चैनल्स के ज़रिए दुनिया में फैल रहे थे, तो असल ख़तरा उनको ईरान के मईशियत से नहीं है, ईरान के तसव्वुरात से है। और वो तसव्वुरात चूँकि मज़लूम और महकूम अक़वाम के साथ जुड़े हुए हैं, इसलिए दुनिया में जहाँ कहीं भी तहरीक चलती है ज़ालिमों के ख़िलाफ़, तो ईरान चैनल्स उसको प्रोजेक्ट करते रहे, उसको दिखाते रहे, और वो पहलू जो के और चैनल से दुनिया के नाज़रीन को नज़र नहीं आता था वो दिखाते रहे। तो एक बहुत बड़ा ये टकराव उन्हें लगा है कि उनके अपना जो निज़ाम है उसमें ये एक ऐसी रेवोल्यूशनरी आइडियाज़ और थॉट्स आ रहे हैं जिसको शायद वो बर्दाश्त नहीं कर सकते। आपको मैं मिसाल दूंगा थोड़ा सा पीछे जाकर कि लेट सिक्सटीज़ में जब वियतनाम वॉर के ख़िलाफ़ दुनिया भर में तहरीकें चल रही थीं और अमेरिका में जब बहुत बड़े बड़े जुलूस निकलने शुरू हुए, तो अमेरिका की जो जितने भी चैनल थे वो 3 कंपनीज उसको ओन करती थीं, और उन्होंने उन तमाम चैनल्स पर माहौलियात की गिलाजत पर डिस्कशन शुरू कर दी कि अगर माहौलियात की गिलाजत अगर ठीक हो जाए तो दुनिया में अमन कायम हो जाएगा। और जबकि लाखों की तादाद में दुनिया में वियतनाम वॉर के अगेंस्ट लोग सड़कों पर निकले हुए थे, तो अमेरिका की जो रूलिंग क्लासेस हैं, जो वहाँ पर लॉबीज़ हैं, उनके इंटरेस्ट में ये नहीं जाता कि जो फैक्ट्स हैं दुनिया में वो अमेरिका के जो अवाम हैं बिलखसूस जो जहालत के अंधेरे जंगल में जिनको धकेल दिया गया है उनके सामने ये सब चीज़ें आ सकें। और वही नहीं, यूरोप में भी जो
मैं फिर आज रहूँगा जैदी साहब, नवाजिश आपकी। कन्नाद बाशी साहब, हमारे ईरान के रेडियो टेलीविज़न के आलमी सर्विस के शोबे के सरबराह डॉक्टर मोहम्मद सरफराज ने भी इस वाक़े पर अपने रद्द अमल में कहा, जो प्रेस टीवी या सहर आलम के सरबराह हैं, उन्होंने कहा कि ये इकदाम इसलिए किया गया है कि जो अमेरिकी कांग्रेस ने पाबंदियाँ आयद की हैं तो उस पर सहयोनी लॉबी का दबाव था, और दबाव इसलिए था कि 8 रोज़ा जंग में, गज़ा की 8 रोज़ा जंग में सहयोनियों को शिकस्त हुई और फिलिस्तीनी मुजाहिदीन ने जो मिज़ाइल बरसाए तल अबीब और दीगर शहरों में, वो ईरानी मिज़ाइल थे, और इसी से वो सीखपा होकर, इसी से वो नाराज़ होकर, इसी से वो झुंझलाहट में आकर उन्होंने फौरी तौर पर अमेरिकी कांग्रेस पर दबाव डाला और अमेरिकी कांग्रेस ने यह कानून पास किया। आप क्या कहना चाहेंगे डॉक्टर सरफराज के इस बयान पर?
इन दुरुस्त है, यानी
ये बात बिल्कुल ठीक है कि इसराइल की सबसे नई शिकस्त जो उसको मिली है और सबसे बड़ी शिकस्त है वो इसी 8 रोज़ा जंग में उसको मिली है। अगर इस जंग की बात करना और 8 रोज़ जंग की बात करना, वो दरअसल उनके उस सारे तिलिस्म को चकना चूर कर दिया है कि जिसका वो ठंडोरा पूरी दुनिया में पीटते रहे हैं कि वो इतने ताकतवर हैं, और उनकी कमजोरी पूरी तरह से इस 8 रोज़ा जंग में वाज़े हो गई और ईरानी ज़राए इब्लाग ने उसको पूरी तरह से नुमाया किया। लिहाजा अब वो इस 8 रोज़ा जंग में शिकस्त खाने के बाद में वो बहुत कमजोरी का एहसास कर रहे हैं। अगरचे इस बात सिर्फ इतनी नहीं है, अगर दुनिया के मग़रिबी दुनिया के ज़राए इब्लाग इंतहाई कवि होते और वो जज़्ज़ाब होते और दिलचस्प होते तो वो हमारे ज़राए इब्लाग से इतना खौफज़दा नहीं होते। उन्होंने अपने आवाम से बहुत झूठ बोला है और इराक के हवाले से उन्होंने कितना बड़ा झूठ बोला कि सद्दाम हुसैन के पास आम तबाही फैलाने वाले हथियार मौजूद हैं और उन्होंने इसके बाद आके 1 मिलियन लोगों को मार दिया और 4 मिलियन लोगों को बेआवारा कर दिया, लेकिन तबाही फैलाने वाले हथियार बरामद नहीं हुए। अफगानिस्तान के अंदर भी उन्होंने यही किया और अफगानिस्तान इस वक्त एक मकबूजा मुल्क बन गया है। वो कहते हैं कि मकबूजा मशरक वस्ता में हम सलामती और अमन के लिए मौजूद हैं, लेकिन वहाँ पर बदमनी है। और हकीकत यह है कि सऊदी अरब में वो कहते हैं कि हम उनके मौजूद हैं, लिहाजा मशरक खलीज फारस के मुल्कों के लोगों की दौलत कहाँ जा रही है, असला असास कंपनियों के बारे में, और ये जो ममालिक जो हैं वो असलहा दरामद करते हैं और उसका पैसा जाता है उनको, तो ये झूठ बोलते हैं कि अमन व सलामती के लिए। तो लिहाजा मगरबी ज़राए इब्लाग ने अपने आवाम के सामने झूठ बोला है और उनका एतबार खत्म हो गया, उनकी साख उनके अपने आवाम में मुतासर हो चुकी है। BBC जिसके बारे में कहा जाता है, और आपने देखा कि BBC के जो एंकर पर्सन है वो बच्चों के साथ जिंसी तशद्दुद के जुर्म के अंदर जो है वो सामने आता है, उसका स्कैंडल सामने आता है, लिहाजा उनका अखलाकी एतबार भी खत्म हो गया। लिहाजा अगर कोई भी यूरोपी शख्स जो अखलाक और इकदारों को अहमियत देता है वो BBC को नहीं देखना चाहता, लिहाजा वो ईरान के ज़राए इब्लाग को देखता है, वो प्रेस TV को खोल के देखता है, वो स्पेन TV को देखता है। लिहाजा मगरबी ज़राए इब्लाग पर से उनका एतबार उठ गया था, अमरीकी अवाम भी अमरीकी ज़राए इब्लाग को नहीं देख रहे और वो प्रेस TV और स्पेन TV को देख रहे हैं। और आपने ये देखा कि ये जो स्कूल में फायरिंग का वाक़या पेश आया जिसमें 20 बच्चे जो है वो हलाक कर दिए गए, तो उसके खिलाफ आपने देखा, लिहाजा लोग मजबूर हो गए कि वो उनको व्हाइट हाउस के सामने आकर एहतजाज करना पड़ा क्योंकि उनको अपने ज़राए ब्लॉक पर एतबार नहीं था, उन्होंने डायरेक्ट आकर जो है मुतालबा शुरू किया। लिहाजा वो अमरीकी आवाम को महसूस है कि अमरीकी ज़राए ब्लॉक
शाही साहब बोल रहे हैं। अमरीका और मगरिब जो ये दावा करते हैं कि हमने ईरान पर पाबंदियां लगाकर सेंक्शन लगाकर ईरान को काफ़ी कमज़ोर कर दिया है, तो जो मुल्क उनके अपने ख्याल में इतना कमज़ोर हो चुका तो जाहिर है कि उसका मीडिया भी काफ़ी कमज़ोर होगा, तो ऐसे मुल्क के इतने कमज़ोर मीडिया पर पाबंदी लगाकर वो क्या हासिल करना चाहते हैं, और फिर ऐसे मुल्क के इतने कमज़ोर मीडिया की इस दुनियाए हस्ती में क्या अहमियत है आपके ख्याल में?
देखिए, इसमें बहुत छोटी सी चीज़ है, इसराइल की जो पूरी पॉलिसी मिलिट्री पॉलिसी है वो डेटरेंस पे काम करती है। जब आप डेटरेंस कहते हैं तो क्या होता है, वो एक इमेज होती है, यानी एक मुल्क जो है वो आप पे अटैक करने से डरे या एक ग्रुप आप पे अटैक करने से डरे, उसको आप कहते हैं मिनिमम डेटरेंस। अब मिनिमम डेटरेंस इसराइल जो है वो पिछले 50 सालों से मीडिया के थ्रू बनाता रहा है, मीडिया को यूज़ करके वो उन्होंने ये डेटरेंस बनाई है। अभी आप देखें गाज़ा के वॉर में क्या हुआ, गाज़ा के वॉर में आखिरी दिन तक फजर 5 रॉकेट जो है वो फायर होती रही और मुसलसल होती रही, उसमें कोई रुकावट नहीं आई। और ये जहाँ तक वेस्टर्न मीडिया का सवाल है तो कई पेपर्स ने और चैनल्स ने ये क्लेम किया कि उनका जो आयरन डोम है उन्होंने रॉकेट्स को इंटरसेप्ट किया, बट रियलिटी ये थी कि आयरन डोम ने सिर्फ 18% रॉकेटों को इंटरसेप्ट किया। अब ये सारी इन्फॉर्मेशन या तो RT चैनल रशिया की थी वो देता था या प्रेस TV ईरान की थी वो देता था, तो अब ये जो डेटरेंस होती है, ये डर जो होता है वो इन इन्फॉर्मेशन से ख़त्म होती है। तो कोई भी कंट्री जिसकी पूरी की शख्सियत जो है, एक पूरा का पूरा निज़ाम जो है वो डेटरेंस पे हो, बेस्ड हो, उस पर हामिल हो, तो ऐसा मुल्क कभी भी नहीं चाहेगा कि इन्फॉर्मेशन ऐसी आए जिससे दुनिया को ये लगे कि उनकी डेटरेंट कैपेबिलिटी जो है खत्म हो गई है। तो इसीलिए ये प्रेशराइज किया गया अमेरिकन कांग्रेस को भी, और यूरोप में चूंकि एक को इस तरह की कांग्रेस वाली सिस्टम नहीं है तो वहाँ CEO जो है उनको प्रेशराइज किया गया या अपने मन से उन्होंने जो भी उनकी बात कही हो, और इसके बाद ये बैन लगाई गई है। जहाँ तक ईरान पे पाबंदी की का सवाल है तो पाबंदियाँ वो लगाते रहे, लेकिन फिर भी आप देखें इन्फॉर्मेशन वॉर में ईरान ने हमेशा उनका मुकाबला किया है, प्रेस टीवी ने जो पिछले 2 सालों में अपनी एक आप कह लें एक इमेज बनाई, एक पैठ जो यूरोपियन ऑडियंस में, हिस्पैनिक ऑडियंसेस में, एशिया में, अफ्रीका में जो बनाई थी, उससे आपको जब आप वेबसाइट पे जाते हैं और क्लिक्स, नंबर ऑफ हिट्स देखते हैं तो आपको अंदाजा हो जाता है कि ये कितना बड़ा एक तबका जो है इसको देख रहा है। तो कहीं ना कहीं उसको उनको ये डर लगता है कि जो इन्फॉर्मेशन पे कंट्रोल जो हमारा होता था वो कंट्रोल कहीं ना कहीं उनके हाथ से निकल रहा है, और कभी नहीं चाहेंगे कि एक इन्फॉर्मेशन के ऊपर जो उनका कंट्रोल हो वो उनके हाथ से निकले। तो इसीलिए अब मुझे ये लगता है कि यही नहीं, आरटी जो रशिया की चैनल है उस पर भी वो पाबंदी आयत करेंगे, जो क्यूबा की चैनल्स हैं उस पर भी वो करेंगे। ये अब एक उन्होंने शुरुआत की है और ये यहाँ नहीं रुकेगा, इसमें कई चैनल्स अब और भी शामिल होने वाले हैं। मैं एक छोटा सा एग्जाम्पल देना चाहता हूँ, पिछले साल टाइम मैगजीन जो वहाँ की सबसे मशहूर मैगजीन है अमेरिका की, उन्होंने अरब स्प्रिंग के वक्त में वर्ल्ड एडिशन में कवर बनाया था जिसमें उन्होंने हेडलाइन लगाया था कि व्हाई एंगर शुड कन्वर्ट इनटू प्रोटेस्ट, यानी गुस्सा जो है वो क्यों क्यों ना कन्वर्ट हो जाए प्रोटेस्ट में। लेकिन उसी इशू में जो अमेरिकन एडिशन था, उस अमेरिकन एडिशन का हेडलाइन था गुस्सा आपके लिए क्यों बेहतर है, व्हाई एंगर इज गुड फॉर यू। तो यानी आप देखें किस तरह से ये कंट्रोल करते हैं इन्फॉर्मेशन को, अलग इन्फॉर्मेशन अपने ऑडियंस के लिए देते हैं और एक अलग इन्फॉर्मेशन वर्ल्ड के ऑडियंस के लिए देते हैं। तो ये इन्फॉर्मेशन वॉर वो कभी लूज नहीं करना चाहते, और शायद यही इन्फॉर्मेशन वॉर जो है वो प्रेस टीवी, हिस्पैन टीवी और आरटी जैसे चैनल्स के दखल से वो हार रहे हैं, और इसी कारण से ये जो मूव है उसको मैं डेस्परेट मूव मानता हूँ, ये बहुत ही डेस्परेशन में लिया गया कदम है।
बहुत शुक्रिया आपका। जैदी साहब, जैसा कि सौरभ कुमार शाही साहब ने फरमाया, आप देखें कि पूरा जो मगरबी मीडिया है एक तरफ है और अकेला ईरान प्रेस टीवी, अल आलम और सहर टीवी या उसके रेडियो एक तरफ, तो क्या इतने जो ज़राए इब्लाग हैं मगरब के, एक तने तनहा ईरान के जो ज़राए इब्लाग हैं, जो नशियाती इदारे हैं, इस कदर वो खायफ हो गए, इस कदर उन्हें हजीमत उठानी पड़ी है कि वो इस तरह की ओछी और बचकाना हरकतों पर उतर आए, क्या इसे जंगल का कानून ना कहा जाए?
जी, जंगल का कानून से भी बदतर है, क्योंकि कानून बहरहाल अगर कोई जंगल में है तो कानून वहाँ पर भी कुछ तो है कानून, लेकिन ये तो दुनिया वो है जहाँ पर कोई कानून नहीं है। और चूंकि ये इम्पीरियलिज्म, जदीद इम्पीरियलिज्म को ज़िंदा रहने के लिए दो जो शोबे हैं उन पर मुकम्मल कंट्रोल चाहिए, एक इकॉनमी जो इकोनॉमिक सिस्टम है, वर्ल्ड बैंक, IMF वगैरह वगैरह के ज़रिए पूरी दुनिया की मईशत पर वो कब्ज़ा रखते हैं, और दूसरा मीडिया के थ्रू। ये दो ज़राए ऐसे हैं जिसके ज़रिए आज का जो जदीद इम्पीरियलिज्म है उसकी जो सांसें हैं वो इसके साथ जुड़ी हुई हैं। अगर इन दो चीज़ों को आप इनमें थोड़ा सा खलल पैदा कर दें तो उनकी जो हरकत है कल्ब की वो कायम नहीं रह सकती और उनकी मौत है। चुनाचे ये अपनी बका की जो इनकी जद्दोजहद है या अपनी बका की जो इनकी ज़रूरत है उसके तहत कहीं से भी जो आवाज़ इस निज़ाम के ख़िलाफ़ उठती हो और बासर हो उसको वो बर्दाश्त नहीं कर सकते। और पिछले तमाम अरसे में हमने ये देखा कि ईरान के जो टीवी चैनल्स थे उन्होंने दुनिया के उन तमाम इलाक़ों की और अकवाम की ख़बरें दीं जो मगरिब का जो हुक्मरान तबका है वो शायद उसको बर्दाश्त नहीं कर सकता, क्योंकि इस निज़ाम में इतनी खामियां हैं और ये इतना खोखला निज़ाम है कि ये अपने यानी कैपिटलिस्ट सिस्टम जो है इट्स अ डाइंग सिस्टम, फाइनेंशियल सिस्टम, इकोनॉमिक सिस्टम कोलैप्स कर चुका, 3-4 साल पहले हमने देखा। तो इनका जो ये मसनूई निज़ाम है जिसके क़याम के लिए इन्होंने दुनिया पर जंगें मुसल्लत की हुई हैं उस की बका इसी में है कि दुनिया के जो अवाम हैं बिलखसूस यूरोप और अमेरिका के जो अवाम हैं वो उस बात को ही सिर्फ सुने जो ये सुनाना चाहते हैं, एक दूसरी आवाज़ जो हकायक को सामने लाती हो उसको ये अफोर्ड नहीं कर सकते कि इनके यूरोप के अवाम या अमेरिका के अवाम के सामने एक दूसरा रुख और सच्चाई का रुख भी सामने।
बहुत शुक्रिया, वक्त हमारा बिल्कुल ख़त्म हो चुका है। यहाँ जैसे साहब वक्त हमारा बिल्कुल ख़त्म हो चुका है, माजा चाहता हूँ आपसे भी और सौरभ कुमार शाही साहब से भी कि उनसे अगला सवाल नहीं कर सका, आपका भी शुक्रिया, हम आप सब के शुक्रगुजार हैं। नाज़रीन, आपने हमारे मौजूदा मेहमानों की गुफ्तगु सुनी कि हक़ की आवाज़ को दबाने की कोशिश की जा रही है, लेकिन जैसा कि मासूमीन का इशारा है कि हक़ को यालू वाला योलाले, हक़ हमेशा बुलंद और बाला होता है, उसको कभी भी मغلوب नहीं किया जा सकता। और किसी शायर ने कुरानी आयत की रोशनी में क्या खूब कहा है कि नूर खुदा है कुफ्र की हरकत पे खंदाजन, फूकों से ये चराग बुझाया ना जाएगा। हक़ की आवाज़ हमेशा बुलंद रही है और हमेशा बुलंद रहेगी। इन ओछे और बचगाना हथकंडों से कभी भी हक़ की आवाज़ को नहीं दबाया जा सकेगा। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास रिज़वी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़, बहुत शुक्रिया।